नाता दूर हुँदा पो के भो र नाता दूर हुँदा पो के भो र सुमधुर हुँदा पो के भो र देवता त ढुङ्गा हो भन्नेलाई देवता त ढुङ्गा हो भन्नेलाई कोहिनूर हुँदा पो के भो र सुमधुर हुँदा पो के भो र अधुरो सपना देखेछु अधुरो सपना देखेछु चकनाचुर हुँदा पो के भो र सुमधुर हुँदा पो के भो र सजाय पाएर रुन्न म बेकसुर हुँदा पो के भो र सुमधुर हुँदा पो के भो र दौडेर बाटो म भुल्दिन हो दौडेर बाटो म भुल्दिन मजबुर हुँदा पो के भो र सुमधुर हुँदा पो के भो र नाता दूर हुँदा पो के भो र हो नाता दूर हुँदा पो के भो र काठमाडौँका सशक्त गजलकार आनन्द श्रेष्ठको यो सुन्दर गजलसँगै नमस्कार नमस्कार अनि सुस्वागतम साथै रात्रिकालीन अभिवादन गरे कार्यक्रम गजल सुधा लिएर आज पनि उपस्थित भइसकेको छु म कमल सरगम रेडियो मिरमिरे 89.4 मेगाहर्ज मार्फत प्रसारण हुने कार्यक्रम गजल सुधा तपाईँ देशका झण्डै 20 भन्दा बढी एफएम स्टेशन मार्फत एकैसाथ सुन्दै हुनुहुन्छ यति बेला हामीलाई पश्चिम आवाज रेडियो लम्की कैलाली त्यसै गरी समर्पण एफएम 92 मेगाहर्ज 12 मुगुमा रहेको मुगु एफएम 107.4 मेगाहर्ज मुगु त्यसै गरी कार्स एफएम टिकापुर कैलाली रेडियो जालपा 104.5 मेगाहर्ज नुवाकोट सोसाइटी एफएम 89 मेगाहर्ज अछाम त्यसै गरी हामीलाई रेडियो बागमती 91.5 मेगाहर्ज सरलाई हाम्रो मालिका एफएम टिकापुर कैलाली रेडियो छहारी काठमाडौँ त्यसै गरी नेपालीको अनलाइन काठमाडौँ अक्सिजन रेडियो काठमाडौँ पीएमसी रेडियो काठमाडौँ त्यसै गरी नेपाली संचार नेटवर्क अस्ट्रेलिया र यति बेला हामीलाई नयाँ रेडियो स्टेशन हो रेडियो सेफर काभ्रे र चितवनबाट एकैसाथ हामीले सुन्दै हुनुहुन्छ र तपाईँसँग कार्यक्रम गजल सुधा तपाईँसँग नितान्त गजल विषयसँग सम्बन्धित श्रष्टाहरूको आवाजहरूलाई समावेश गर्ने कार्यक्रम हो कहिले हामी अतिथिसँग कुराकानी गर्छौँ त कहिले अतिथिका सुन्दर गजलहरू वाचन गर्छौँ कहिले नवसर्जकलाई पनि स्थान दिन्छौँ कहिले अग्र श्रष्टाहरूलाई पनि स्थान दिन्छौँ आजको बसाइ भने हामी नेपाली गजलमा योगदान दिनुभएका लामो समयसम्म योगदान दिनुभएका गजलकारहरूसँग विशेष कुराकानी गर्ने समय हो तपाईँ धेरै श्रोताहरूलाई थाहा छ आजको बसाइ कस्तो बसाइ हो भन्ने धेरै श्रोताहरूले यो बुझिसक्नु पनि भएको छ आजको बसाइमा गीतकार तथा गजलकार पछिल्लो समय मुक्तकमा पनि उत्तिकै दखल राख्नु भएको मुक्तकार पनि भन्न रुचाउँछु आनन्द श्रेष्ठ हामीसँग हुनुहुन्छ त्यसभन्दा अगाडि उहाँबाटै सृजित रहेको एउटा सुमधुर साङ्गीतिक गजल म सुनाउने अनुमति मागे केशव पौडेलको संगीत छ पछिल्लो पटक केशव पौडेलको धेरै संगीतमा रहेका गीतहरू पनि तपाईँले सुन्नु भएको छ उहाँको संगीत धेरै उत्कृष्ट छ र त्यसै गरी आनन्द श्रेष्ठको शब्द सिर्जना छ र सत्यराज आचार्यको आवाजमा रहेको गजल छ तिम्रो दिलको आगनीमा यो गजल हामी सुन्छौँ यो गजल सँगै आजका अतिथिसँगको कुराकानी तपाईँसँग रहनेछ रेडियो सेट छोडेर कतै नजानुहोला
तिम्रो दिलको आगनीमा बास मग्न आएँ तिम्रो दिलको आगनीमा बास मग्न आएँ तिम्रो दिलको आगनीमा बास मग्न आएँ अलिकति हो अलिकति तिमीले फेर्ने अलिकति तिमीले फेर्ने सास माग्न आए आए तिम्रो दिलको आगनीमा बास माग्न आए बाचे पनि जिन्दगी हो मरे तुल्य भयो ओ बाचे पनि जिन्दगी हो मरे तुल्य भयो बाचे पनि जिन्दगी हो मरे तुल्य भयो बाचे पनी जिंदगियो मरे तुल्य भयो बाचे पनी जिंदगियो मरे तुल्य भयो तिमले बाच्ना तिमले बाच्ना लुकाएको तिमले बाच्ना लुकाएको आस माग्ना आए आए तिम्रो दिलको आगनीमा बास माग्ना छेवै आई माग्दा तिमी डरायो कि कतै ओ छेवै आई माग्दा तिमी डरायो कि कतै 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 थोरै दिए पुग्थ्यो कहाँ थोरै दिए पुग्थ्यो कहाँ रास माग्न आए आए तिम्रो दिलको आगनीमा बास माग्न आए
सुमधुर साङ्गीतिक गजल पश्चात पुनः स्वागत छ मित्र कार्यक्रम गजल सुधाको आजको वर्षाईमा हुनुहुन्छ मैले जानकारी गराइसकेँ आज को हुनुहुन्छ त भनेर आज धेरै उहाँका आवाजमा गजल सुन्छौँ र विशेषतः नेपाली गजलमा पछिल्लो पटक यस्ता गजलकारहरूको धेरै कमी छ जसले नेपाली गजलमा यति ठुलो योगदान दिनुभएको छ जसको पेसागत रूपमा बुझ्ने हो भने यस्ता व्यक्तित्वहरूले यो क्षेत्रमा कसरी कलम चलाइरहनु भएको छ त्यो कसरी भयो होला कसरी सम्भव भयो होला गजलकार आनन्द श्रेष्ठको गजल यात्रा र आनन्द श्रेष्ठकी गजलहरू आज विशेष सुन्नेछौ अब हामी उहाँलाई यति बेला स्टुडियोमा यति बेला हाम्रो स्टुडियोमा उहाँ आइसक्नु भएको छ अब उहाँसँग त्यो विशेष कुराकानी जोडेको छ स्वागत छ आनन्द सर तपाईँलाई कार्यक्रममा
धन्यवाद कमलजी रेडियोसम्म बोलाउनु भयो मेरो आवाज देशका विभिन्न जिल्लामा छरिएर रहेका एफएममा एफएम मार्फत सुनाउने जुन जमर्को गर्नुभएको छ यसको लागि म आभारी छु यहाँ
के छ पछिल्लो
गजल लेख्ने क्रममा म अहिले अहिलेसम्म दुईटा कृति निकालेको छु पहिलो 2068 सालमा आनन्दै छ जिन्दगी र अहिले 2072 मैले आनन्दको सिर्जना नाम दिएर दुईटा कृतिहरू छोडेको छु अब यो क्रम चाहिँ क्रमिक रूपले अगाडि बढ्दैछ अब लेख्दिनँ भन्दा पनि मनले मान्दैन र यो अगाडि बढिरहेकै छ
अब आनन्द श्रेष्ठ कस्तो मान्छे भनेर श्रोता अनि स्रष्टाहरूको पनि जिज्ञासा हुन सक्छ किनभने धेरैले एउटा व्यस्त व्यक्तित्वको रूपमा आनन्द श्रेष्ठलाई चिन्छन् होइन कतिपय कार्यक्रमहरू तपाईँले यति ठुला कार्यक्रमहरू पनि मिस गर्न पर्छ बाध्यतावश होइन त्यो कारण पनि मैले यति बेला सोध्न चाहे हजुर कस्तो
खासमा भन्दाखेरि मेरो पेसा चाहिँ खानेपानीसँग सम्बन्धित छु म प्राविधिक अधिकृत पनि हुँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा म विगत 23 वर्षदेखि कार्यरत छु पानीको समस्या काठमाडौँमा व्यापक समस्या छ र जहाँ समस्या छ त्यहाँनिर हामी कर्मचारीहरूको बढी महत्त्व नै हुने गर्छ समानुपातिक पानी वितरण गर्ने जुन जिम्मेवारी छ त्यो जिम्मेवारी पनि मैले निभाउनु परेको छ त्यसका अलावा आफ्नो रुचि साहित्यमा रहेकोले साहित्यलाई पनि केही समय दिनु परेको छ यहाँले भन्नुभएको जस्तो कहिलेकाहीँ यति महत्त्वपूर्ण कार्यक्रमहरू छोड्नुपर्छ त्यसको प्रतिष्ठता धेरै समयसम्म भइरहन्छ यस्तो छ अब हामी चाहिँ कस्तो भयौँ भने म आफूले व्यक्तिगत रूपमा भन्दाखेरि म व्यावसायिक रूपमा साहित्यकार होइन एकदम समाजमा त अहिले व्यावसायिक साहित्यकारहरू हुनुहुन्छ पैसा लिएर कृति उत्पादन गर्नुहुन्छ लेख्नुहुन्छ होइन तर हामी चाहिँ सौखका साहित्यसँग शौखिन भयौँ त्यसकारण साहित्यलाई छाड्न नसक्ने भयौँ जतिसुकै समस्या भए पनि ती समस्याहरूको समाधानका पश्चात निस्किएका समयहरू हामीले मैले विशेष त साहित्यमा नै दिने गरेको छु।
एउटा खुसीको कुरा पनि हो यो, किनभने आफ्नो जीवनयात्रा साहित्य भनेपछि एउटा छुट्टै पाटो हो जुन चाहिँ अँगाल्नलाई अगाडि बढाउनु पर्छ, र जब पेसा बिनाको साहित्य चाहिँ अधुरो पनि हुन्छ, साहित्यलाई पेसा बनाउनु अलिकति राम्रो पनि होइन जस्तो लाग्छ, मलाई उचित पनि लाग्दैन, किनभने यो साहित्य भनेको फुर्सदको समयमा कोरिने विधा हो, आफूलाई दुःख पर्दा र सुख पर्दाको हरेक क्षणमा चाहिँ लेख्न सकिने एउटा विधा पनि हो जस्तो लाग्छ, र त्यसमा पनि गजल एउटा छुट्टै विधा हो, अलिकति रमाइलो रोमाञ्चक बुझ्दाखेरि गर्दाखेरि अलिक लेख्दाखेरि अलिक दुःखको चेन पनि फोक्नुपर्छ। अलिकति लेख्ने समय चाहिँ कति बेला पार्नुहुन्छ आनन्द सर?
म विशेषतः समय मेरो लागि चाहिँ यही समय भन्ने छैन लेख्नको लागि, गजलका विषयहरूमा चाहिँ गजल सरल र लेखिने चिज पनि हो जस्तो लाग्दैन, तपाईँसँग त्यो भाव चाहिँ दिमागमा बस्नु पर्यो, सबभन्दा पहिलो त तपाईँको दिमागमा कुनै चिजले दबाब दिनु पर्यो अनि त्यसपछि एउटा शेर निस्किन्छ कि, एउटा शेर निस्किन्छ, त्यो शेरको बीचमा बसेर त्यो शेरलाई चाहिँ कसरी पूर्णता दिने भन्ने हिसाबले गजल तयार हुन्छ, र गजल फेरि कस्तो भने एउटा शेर जन्मदैमा गजल जन्मिँदैन, गजलका प्रत्येक शेरले भिन्न भिन्न भाव बोक्नुपर्छ भन्ने मान्यता हो, यद्यपि मैले त्यस्ता गजलहरू अहिलेसम्म लेख्न सकेको छु जस्तो लाग्दैन आफूलाई, चाहिँ प्रत्येक शेरले भिन्न भाव बोक्छ, प्रत्येक शेरले एउटा कविता बोल्छ, प्रत्येक गजलले एउटा कविताको संग्रह बनाउँछ, र प्रत्येक गजल संग्रहले एउटा चाहिँ काव्य तयार हुन्छ, महाकाव्य तयार हुन्छ भनिन्छ। त्यस्ता गजलहरू हामी अझै नेपाली गजल साहित्यमा चाहिँ हामी अहिले एकदमै विकास भए जस्तो देखिन्छ, तर यसका सौन्दर्य साहित्य छ नि, गजलको सौन्दर्य साहित्य, त्यसमा कतिले बुझ्नु भएको छ, कतिले बुझ्नु भएको छैन, कतिले काफिया र रदिफ मिलाउँदैमा गजल भइहाल्छ, कतिले लय मिलाउँदैमा गजल भइहाल्छ भन्ने किसिमको कुराहरू छन्। यद्यपि मैले पनि सुरु सुरुमा त्यस्तै सम्झाएको थिएँ होला, कतिपय गजलहरू मैले काफी नमिलाइकन पनि गजल लेखिएको थियो सिक्दाको अवस्थामा, अहिले पनि सिक्दैछु, सिक्ने क्रम चाहिँ क्रमिक रूपमा छ, प्रत्येक दिन केही न केही नयाँ चिजहरू सिक्दैछु, यो नै खुसीको कुरा हो।
एउटा गजल सरको आवाजबाट सुन्न मन लाग्यो,
गजलले जुन मान्यता परापूर्व कालमा बोक्यो अहिले गजलले विभिन्न क्षेत्र ओगट्न सकेको छ, पहिला मायालाई मात्रै हेरिन्थ्यो, प्रियसीलाई मात्रै हेरिन्थ्यो, मेरो विचारमा चाहिँ साहित्यले एउटा चाहिँ आफ्नो कुण्ठा पोख्छ, साहित्यमा एउटा कुण्ठा पोखिन्छ आफूले जसले पोख्छ, अर्को चाहिँ विचार छर्छ, हेर्नुहोस् विचार दिन सक्नुपर्छ कि, चाहे कविताबाट होस् चाहे गजलबाट होस् कुनै पनि साहित्यबाट एउटा विचार चाहिँ समाजमा दिन सक्नुपर्छ, त्यस्तै विचार दुई चारवटा गजलहरू केही गजलहरू भनौँ, 100 माथिका गजलहरू छन् मेरो अहिले दोस्रो सङ्ग्रहमा, त्यसमध्येको एउटा गजल म यहाँ वाचन गर्न जाँदैछु, आनन्दको सिर्जनाभित्रबाट। गजल यस्तो छ, गजल जो रहेनी नरहेनी संसार रहन्छ, जो रहेनी नरहेनी संसार रहन्छ, मान्छे मर्दा जिउँदो उसको विचार रहन्छ, जो रहेनी नरहेनी संसार रहन्छ, जति भाग्छौ उति नजिक सर्छ समस्या, जति भाग्छौ उति नजिक सर्छ समस्या, समाधान नै समस्याको संहार रहन्छ, मान्छे मर्दा जिउँदो उसको विचार रहन्छ, भाग्यमानी र अभागी यसै चिनिन्न, भाग्यमानी र अभागी यसै चिनिन्न, कर्म गरे भाग्य लेख्ने निधार रहन्छ, समाधान नै समस्याको संहार रहन्छ, भुल्ने छैन नेपालीले आफ्ना पुर्खालाई, भुल्ने छैन नेपालीले आफ्ना पुर्खालाई, ज्यान दिएर बरु लड्न तयार रहन्छ, समाधान नै समस्याको संहार रहन्छ, मान्छे मर्दा जिउँदो उसको विचार रहन्छ। अन्तिम तखल्लुस छ एउटा, जिउँदा होलान् आनन्दका नाता कुटुम्ब, जिउँदा होलान् आनन्दका नाता कुटुम्ब, टुटोस् नाता तर पनि तिहार रहन्छ, जो रहेनी नरहेनी संसार रहन्छ, मान्छे मर्दा जिउँदो उसको विचार रहन्छ।
निकै उत्कृष्ट गजल, निकै उत्कृष्ट गजल, अझ तिहारलाई पनि सँगै छु अहिले होइन, अब नजिकार होइन अझ नजिकिसकेको छ। मैले तपाईँकै उत्कृष्ट गजलहरू पहिले पनि वाचन गरेको हो, यो कार्यक्रममा धेरै मैले तपाईँको बारेमा बोलेको पनि थिएँ आनन्द सर,
र
धेरै श्रोताले यही भन्नुहुन्थ्यो यस्ता गजलकारहरू चाहिँ किन अब पछिल्लो पटक राम्रोसँग अगाडि आउन पाएका छैन, जो राम्रो सिर्जना गर्ने गजलकारहरू भन्ने प्रतिक्रिया धेरै श्रोताको आउँछन्। के पाउनुहुन्छ तपाईँले? कस्तो
हेर्नुहोस्, गजल ज्ञात्मिक विधा हो, विधा हो। गजल नगाइएसम्म एकजना वरिष्ठ कवि हुनुहुन्छ, मैले यहाँबाट नाम नलिउँ किनभने मैले बोलेका ठ्याक्कै कुरा उहाँले भन्नुभएको भनेर मैले भन्न पनि सकिनँ। उहाँले एउटा कार्यक्रममा मलाई भन्नुभएको थियो, अथवा हामी सबैलाई भन्नुभएको थियो, स्टेजबाट भन्नुभएको थियो, कविले आफ्नो कविता आफ्नो स्वरबाट वाचन नगरेसम्म त्यो कविता सशक्त हुन सक्दैन। गजल पनि के हो भने, गजल नगाइएसम्म त्यो गजल गजल हुन सक्दैन भन्ने एक थरीको धारणा छ। त्यसकारण गजल नगाइएसम्म श्रोतासम्म पुग्दैन। गजलको किताब हामी तयार गर्छौँ, पुस्तकहरू विमोचन गरेर पुस्तकहरू तयार गर्छौँ, तर सबै पाठकसम्म छेउ पुग्न सक्दैन। तर तपाईँले सङ्गीतमा गजललाई ढालेर गायनमा लिएर जानुभयो भने त्यो लाखौँ लाख पाठकसम्म श्रोतासम्म पुग्न सक्छ।
अलिकति मैले पनि देखेको यही हो, हाम्रो अभियान नै यही हो कि नेपालमा रहेका र नेपाल नेपाली गजलमा लाग्नुभएका गजलकारहरू जो अलि राम्रा सिर्जना गर्नु भएको छ र पछि पर्नु भएको छ, राम्रो सिर्जना गर्दा गर्दै पनि पछि पर्नु भएका स्रष्टाहरूलाई चाहिँ नेपाली गजलका गजलकारहरूलाई चाहिँ हामी यो व्यवसायमा यसरी नै वर्षको रूपमा ल्याउने गरेको छ। सरको अर्को एउटा गजल सुनौ।
अर्को अलिकति देशलाई पनि सम्झेको गजल छ मेरो, माटो नचिन्ने मान्छे पहाड खोज्दैछन् अझै, माटो नचिन्ने मान्छे पहाड खोज्दैछन् अझै, आमा नचिने जस्तो नाता सोध्दैछन् अझै, माटो नचिन्ने मान्छे पहाड खोज्दैछन् अझै। भाग्य नदेखेपछि विदेशी छन् युवा, भाग्य नदेखेपछि विदेशी छन् युवा, हजुर बुवा नेपालमा बारी जोत्दैछन् अझै, आमा नचिने जस्तो नाता सोध्दैछन् अझै, माटो नचिन्ने मान्छे पहाड खोज्दैछन् अझै। दक्षिणी हावा तेज भो गुम्सियो भित्रभित्रै, दक्षिणी हावा तेज भो गुम्सियो भित्रभित्रै, उत्तरको ढोका किन उत्तरको ढोका खोल्न किन रोक्दैछन् अझै, हजुरबुबा नेपालमा बारी जोत्दैछन् अझै, आमा नचिने जस्तो नाता सोध्दैछन् अझै। बुबाको देहान्त भो, बुबाको देहान्त भो, आमालाई हेर्ने को हो, दाजु र भाइको बीचमा जहर घोल्दैछन् अझै, दाजु र भाइको बीचमा जहर घोल्दैछन् अझै, उत्तरको ढोका खोल्न किन रोक्दैछन् अझै। घर जल्दा खरानीको के गर्नु आशा व्यर्थ, घर जल्दा खरानीको के गर्नु आशा व्यर्थ, खरानी माग्न आउने दुई हात जोड्दैछन् अझै, माटो नचिन्ने मान्छे पहाड खोज्दैछन् अझै, आमा नचिने जस्तो नाता सोध्दैछन् अझै।
निकै निकै उत्कृष्ट गजल यति बेला हामी सुनिरहेका छौँ। आज आनन्द श्रेष्ठको यति उत्कृष्ट गजलहरूको साथमा तपाईँ र हाम्रो भेट छ। कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ तपाईँ, देशका विभिन्न रेडियो स्टेशन मार्फत सुन्दै हुनुहुन्छ तपाईँ, जुन रेडियो स्टेशन मार्फत सुन्दै हुनुहुन्छ कार्यक्रम, आजको कार्यक्रम कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाहरू पनि हामीलाई छोड्न सक्नुहुनेछ श्रोता। र आजको वर्षैमा आनन्द श्रेष्ठका उत्कृष्ट गजल र उहाँका हरेक कुराकानीहरू तपाईँ सुनिरहनु भएको छ। म फेरि आनन्द सरसँग अलिकति जोडिन चाहेँ, अलिकति बाल्यकालको बारेमा सोध्न मन लाग्यो, कहाँ जन्म लिनुभयो?
म चितवनको भरतपुर नगरपालिका वडा नम्बर 4,
नेपाली गजलको राजधानी चितवन। मैले यसरी
त्यसरी त नभनौ,
हो चितवनले राजधानी भनिन्छ
भनिन्छ, तर मैले राजधानी त कसरी, अब यसको मापदण्ड कसरी तोकियो यो पनि फेरि जान्ने जिज्ञासा हुन सक्छ। धेरै साहित्यकार हुनुहुन्छ, म त्यसरी भन्छु,
हो त्यसरी चाहिँ बुझौँ होइन,
त्यसरी
चितवनको चितवनलाई अब जब राजधानी यसरी मानौ, ताकि नेपाली गजलमा अलिक उत्कृष्ट गजलकारहरूको जन्म तब होस् अनि मात्र हामी त्यसलाई राजधानी मानौ होइन। अब सर कस्तो भयो बाल्यकाल, कसरी बित्यो तपाईँको?
मैले बाल्यकाल रमाइलैसँग बिताएँ, यद्यपि मेरो मलाई जन्म दिने बुबा मेरो उमेर 3 वर्ष हुँदाखेरि बित्नुभयो,
हो
जसको मलाई अनुहार पनि याद छैन। मैले स्कुलिङ बालकुमारी माध्यमिक विद्यालयबाट गरेँ, त्यतिखेर मैले 42 सालमा एसएलसी दिएको हुँ, त्यतिखेर बालकुमारी माध्यमिक विद्यालय बालमावित भन्छौ हामी छोटकरीमा, त्यो एकदम उत्कृष्ट विद्यालयमा गनिन्थ्यो, अहिले पनि राम्रै छ। त्यहाँबाट बोर्डमा पनि आएको इतिहास छ, त्यस कारण राम्रै स्कूलबाट पढेको हुँ। एसएलसीमा फर्स्ट डिभिजन आएपछि हामी बालकुमारीबाट तीनजना साथीहरू पुल्चोक इन्जिनियरिङ कलेज भर्ना भएका हौ।
हजुर,
त्यसमध्येको म मात्रै त्यहाँबाट पास गरेर निस्केँ। तर मेरो एउटा साथी मभन्दा अहिले धेरै माथिल्लो लेभलमा हुनुहुन्छ, प्रहरीमा हुनुहुन्छ, खुसी लाग्छ साथीहरू धेरै माथि माथिसम्म पुग्दाखेरि, एउटै ब्याचको साथीहरू।
हजुर,
त्यसपछि हामी स्कुल छोडिसकेपछि काठमाडौँ आयौँ र काठमाडौँबाट पुल्चोक इन्जिनियरिङ कलेजबाट आफ्नो अध्ययन पुरा गरेर अहिले खानेपानी सम्बन्धी काममा म काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा छु। भन्दाखेरि मेरो बाल्यकाल अझ त्योभन्दा रमाइलो क्षण चाहिँ कस्तो छ भन्दाखेरि, हामी प्रत्येक वर्ष त्यहाँ देउराली युवा क्लब भन्ने क्लब छ,
हजुर,
र त्यो क्लबमा स्वर्गीय शिवराज रेग्मी मेरो अनन्य मित्र दाजु भाइ जे भन्दा पनि, उहाँ पनि मेरो छिमेकी, र हामीले प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्थ्यौँ, प्रहसन गर्थ्यौँ, नाचहरू गर्थ्यौँ।
हजुर हजुर,
त्यसरी रमाइलोसँग बित्यो। र मैले अझ एनसिसी नेपाल आर्मीको नेपाली सेनाको एनसिसीबाट पनि मैले फर्स्ट हुने मौका पाएको थिएँ।
हजुर,
अनि मैले समग्रमा बाल्यकाल चाहिँ मैले रमाइलोसँग सबैतिर गुच्चा खेल्नेदेखि लिएर पौडी खेल्नेसम्म सबै कुराहरू चाहिँ पुऱ्याएर रहर पुऱ्याएर आफ्नो बाल्यकाल टुङ्गाएको।
एउटा रमाइलो कुरा सुनाउनु भयो, जस्तो त्यो दुःख हाँसु रोदनलाई भुल्दै जुन बाल्यकालमा पनि आफ्नो पितालाई देख्न नपाउँदाको पीडा त छुट्टै छ, तर पनि त्यो पीडालाई भुल्दै आफ्नो सङ्घर्षको यात्रा, जसले सङ्घर्ष गर्छ त्यसले मिठो फल पाउँछ भने जस्तै हजुरको त्यो हरेक सङ्घर्षको प्रतिफल हजुरले सफलताको ठुलो परिमाण पाउनु भएको, परिणाम कमाउनु भएको छ। अझ भन्नुपर्छ तपाईँले यहाँ ठुलो इज्जत र प्रतिष्ठाहरू यति बेला पाउनु भएको छ, त्यो दुःख नगरेको भए त्यो सुखको अनुभूति गर्न पाइँदैन थियो होला,
होइन?
अब हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भइसकेको छ, सरको दुईवटा गजल लगातार हामी सुन्छौँ यति बेला।
एउटा गजल म अलिकति गजलको परिभाषा जसरी दिने गरिएको छ त्यसै किसिमको गजल एउटा म यहाँलाई सुनाउने जमर्को गर्दैछु।
अवश्य सुनौ।
हुन त मसँग यहाँ थुप्रै गजलहरू छन्, एउटा प्रयोगत्मक गजल पनि छन्, एकदमै मात्राका हिसाबले धेरै मात्रा भएको गजल,
हजुर,
त्यसलाई चाहिँ अहिले नसुनौ।
एउटा परिणाम अनुसार अब गजलको सैद्धान्तिक अनुसारको एउटा गजल सुनौ होइन। हामी
गजल चाहिँ अब भनौँ न आफ्नो प्रियसीका बारेमा लेखिन्छ, माया प्रीतिका बारेमा लेखिन्छ भन्ने हुन्छ, होइन? गजलमा चाहिँ माया झल्किनुपर्छ, प्रेयसीका आँखाहरूका विषयमा लेखिनुपर्छ भनिन्छ। त्यस्तै एउटा गजल छ मसँग, गजल सुनाउँछु। दिलमै बास गरे हुन्छ एक रात अर्को, दिलमै बास गरे हुन्छ एक रात अर्को, प्रेमकै आश गरे हुन्छ एक रात अर्को, दिलमै बास गरे हुन्छ एक रात अर्को, के गरे हिजो राति बिर्सिएछु आजै, के गरे हिजो राति बिर्सिएछु आजै, केही खास गरे हुन्छ एक रात अर्को, प्रेमकै आश गरे हुन्छ एक रात अर्को, छोटो भेटमा अधुरो प्रेम भयो होला प्रिय, छोटो भेटमा अधुरो प्रेम भयो होला प्रिय, एक तमास गरे हुन्छ एक रात अर्को, केही खास गरे हुन्छ एक रात अर्को, दिलमै बास गरे हुन्छ एक रात अर्को, भित्तालाई तिम्रो हाँसो सुन्न पुगेन रे, भित्तालाई तिम्रो हाँसो सुन्न पुगेन रे, अट्टहास गरे हुन्छ एक रात अर्को, एक तमास गरे हुन्छ एक रात अर्को, अट्टहास गरे हुन्छ एक रात अर्को, तिम्रो प्रेममा डुब्दा मेरो नाशै हुन्छ भने, तिम्रो प्रेममा डुब्दा मेरो नाशै हुन्छ भने, सर्वनाश गरे हुन्छ एक रात अर्को, अट्टहास गरे हुन्छ एक रात अर्को, अन्तिम तखल्लुस, तिम्रो नाममा अर्पिए यो आनन्दको जीवन, तिम्रो नाममा अर्पिए यो आनन्दको जीवन, एकै गाँस गरे हुन्छ एक रात अर्को, दिलमै बास गरे हुन्छ एक रात अर्को।
निकै निकै उत्कृष्ट गजल, जसमा पूर्ण काफिया प्रयोग गरेर यो गजल लेख्नु भएको रहेछ। एकदम उत्कृष्ट गजल। अब एउटा गजल लगातार सुन्छ हामी कार्यक्रमको मध्यरातिर लाग्ने बेला भइसकेको छ।
यो अलि अगाडि लेखिएको गजल हो, यसलाई पनि म लगातार सुनाइहाल्छु। जहाँ जहाँ नसा काट्यो त्यहाँ तिम्रो नाम आउँछ, जहाँ जहाँ नसा काट्यो त्यहाँ तिम्रो नाम आउँछ, बचाइराख मेरो शरीर तिम्रो लागि काम आउँछ। जहाँ जहाँ नसा काट्यो त्यहाँ तिम्रो नाम आउँछ। शुद्ध भन संसार सबै शुद्ध हुन्छ, शुद्ध भन संसार सबै शुद्ध हुन्छ। अरूलाई राउण आउला तिम्रो लागि राम आउँछ, बचाइराख मेरो शरीर तिम्रो लागि काम आउँछ। सबले माया गरेकाले मेरो जीव नै महँगो भयो, सबले माया गरेकाले मेरो जीव नै महँगो भयो। टुक्रा टुक्रा बेच्यौ भने बाचुन जेललाई दाम आउँछ। जहाँ जहाँ नसा काट्यो त्यहाँ तिम्रो नाम आउँछ, बचाइराख मेरो शरीर तिम्रो लागि काम आउँछ। बेच्न पाए रगत बेच्थे, बेच्न पाए रगत बेच्थे, अरू बेच्दा के नै आउला। पसिनाको मोल यहाँ मात्र खाली घाम आउँछ, पसिनाको मोल यहाँ मात्र खाली घाम आउँछ। जहाँ जहाँ नसा काट्यो त्यहाँ तिम्रो नाम आउँछ। म नि यसै हरेस खाने मान्छे कहाँ हो र प्रिय, म नि यसै हरेस खाने मान्छे कहाँ हो र प्रिय। सधैँ कोतमा बसे पनि एक दिन ढाडमा घाम आउँछ। जहाँ जहाँ नसा काट्यो त्यहाँ तिम्रो नाम आउँछ, बचाइराख मेरो शरीर तिम्रो लागि काम आउँछ।
यो उत्कृष्ट गजलको लागि धेरै धेरै धन्यवाद दिएँ। र अब हामी कार्यक्रमको मध्यभागतर्फ लाग्छौँ र अझ गजल सिक्नका लागि हामी कार्यक्रमको मध्यभाग पछि आज हामी एउटा गुरुकै रूपमा, तपाईँहरूकै गुरुको रूपमा हामी आनन्द श्रेष्ठले ल्याएका छौँ, किनभने उहाँले धेरै गजलको बारेमा बुझ्नु भएको छ र विशेषतः गजल सिक्न चाहनेहरूको लागि अझ कार्यक्रम अन्तिमसम्म सुन्नुपर्नेछ। हामी मध्यभाग पश्चात उहाँका धेरै गजल र गजलका विषयमा कुराकानी गर्नेछौँ। रेडियो सेट छोडेर कतै नजानुहोला।
खुलेर चाँदनी जसै उदाउँछे सुटुक्का, रनिद साथ ली कतै हराउँछे सुटुक्का, रनिद साथ ली कतै हराउँछे सुटुक्का। छकण्ठ कोयली जसै र रूप सोडसी जसै, छकण्ठ कोयली जसै र रूप सोडसी जसै, मधुर कण्ठ गीत गुनगुनाउँछे सुटुक्का, रनिद साथ ली कतै हराउँछे सुटुक्का।
नमस्कार, म घनेन्द्र ओझा, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा।
कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र। मैले जानकारी गरेर आएको छु आज अतिथिकै बारेमा धेरै कुराहरू जोड्छु भनेर, र सँगै गजल सिक्ने हामी कार्यक्रमको मध्यभाग पछि भनेका थियौँ। आज हामी धेरै गजलको विषयमा कुराकानी गर्छौँ। गजलकार आनन्द श्रेष्ठ आज हामीसँग हुनुहुन्छ, काठमाडौँमा बस्नुहुन्छ। विशेषतः काठमाडौँ एउटा भूगोलको हिसाबले गजल क्षेत्रमा त्यति स्रष्टाहरू छन् जो उत्कृष्ट गजलकारहरू बस्ने एउटा स्थानको रूपमा पनि हामी लिन्छौँ। र पछिल्लो पटक राम्रा गजल लेख्नेभित्र मैले अतिथिको रूपमा बोलाएको गजलकार नै आनन्द श्रेष्ठ हुनुहुन्छ, र हामी यो वर्षै अतिथिको रूपमा र उत्कृष्ट गजलकारहरूको रूपमा निम्ता गर्छौँ। आज अलिकति उहाँले अवार्ड पनि पाउनु भएको छ, पछिल्लो पटक अवार्ड भन्दा पनि सम्मान हुनु भएको छ, जुन चौतारी सम्मान पनि पाउनु भएको छ, अनलाइन सम्मान हो, र कस्तो रह्यो त्यसका बारेमा पनि थप जानकारी उहाँसँग लिनेछु। आज नयाँ रेडियो स्टेशन मार्फत पनि सुनिरहनु भएको छ, कस्तो सुनिरहनु भएको छ त्यसका प्रतिक्रियाहरू भने हामी पछि पनि लिनेछौँ। फेरि स्वागत छ सर तपाईँलाई।
धन्यवाद कुमारजी। अब खुसी लाग्यो तपाईँले नयाँ रेडियो लन्च पनि गर्दै हुनुहुन्छ, त्यो सँगसँगै म पनि बोल्न पाइरहेको छु, एकदमै खुसी लागिरहेको छ।
हजुर, म पनि एकदम खुसी छु हजुरसँगको कुराकानी जोडिरहँदाखेरि। अब सर मैले गजलको बारेमा धेरै सोधिरहेको छु, सँगै अलिकति सम्मानको कुरा पनि जोड्न चाहे है सर। धेरै ठाउँमा तपाईँले सम्मान पनि पाइसक्नु भएको छ होइन, अलिकति कहाँ कहाँ कुन कुन सम्मानहरू प्राप्त गर्नुभयो?
त्यस्तो सम्मान त छैन, मैले त्यसरी सम्मान भनेको साथीहरूले सम्मान गर्ने मात्रै हो। यो अवार्डका रूपमा अथवा नगदका रूपमा प्राप्त गरेको भनेको पछिल्लो समय मैले श्रष्टा साहित्य चौतारी यो साहित्य सङ्गालो .com ले प्रदान गरेको सम्मान हो।
जस्तो भन्दा
अगाडि कवि केदार संकेत हजुर नियात्राकार हुनुहुन्छ, केदार संकेतजी जो यतिखेर अफगानिस्तानमा हुनुहुन्छ र विदेशमै बस्ने साथीहरूको एउटा संस्था हो यो। नेपालमा पनि हुनुहुन्छ, बेलायतमा पनि हुनुहुन्छ साथीहरू, विदेशमा धेरै ठाउँमा बस्नु भएको छ र उहाँहरूको एउटा चाहिँ समूह छ, साहित्यप्रति माया गर्ने संस्था छ। उहाँहरूले गजलमा योगदान पुर्याए बापत मलाई पनि उहाँहरूले सम्मान गर्नुभएको छ, त्यसका लागि यो रेडी मार्फत पनि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
केदार सरलाई मैले पनि यति बेला सम्झिन चाहे, किनभने राम्रा श्रष्टाहरूलाई ठाउँ दिनु एकदम उचित लाग्छ मलाई, र पछिल्लो पटक यो संस्थाले पनि राम्रो प्रगति गरे जस्तो लाग्छ। अब सर गजलको विषयमा मैले कुराकानी जोडिरहँदाखेरि गजल के हो जस्तो लाग्छ सोध्नै चाहे?
अब यहाँ यस्तो छ हेर्नुहोस् है, यो अब कविता लेख्ने कविहरू के भन्नुहुन्छ भने कविताकै एउटा अंश हो गजल भन्नुहुन्छ, तर पक्कै होइन। मैले अघि नै सुरुमा भने गजलको एउटा शेर, यद्यपि त्यस्ता गजल लेखिएका छैनन् भने लेख्नुपर्छ, गजलको एउटा शेरले एउटा कविता बोल्छ। चाहे तपाईँले चार पानाको कविता लेख्नुहोस्, चाहे तपाईँले आठ लाइनको कविता लेख्नुहोस्, त्यसमा शीर्षक हुन्छ। गजलमा शीर्षक किन हुँदैन भन्दाखेरि गजलका प्रत्येक शेरले प्रत्येक शेरको चाहिँ भिन्न भिन्न भाव हुने भएको हुनाले र प्रत्येक शेरले एउटा कविता बोल्छ भन्ने चाहिँ मान्यता भएको हुनाले गजलमा चाहिँ विषय हुँदैन, गजलको टाउको हुँदैन, गजल मात्रै लेखिन्छ। त्यसकारण गजल चाहिँ उत्कृष्ट गजल भनेको त्यसका संरचनागत रूपमा मिलेका हुनुपर्ने त छँदैछ, त्यो मिल्नु पनि पर्यो,
एकदम
भाव त्यस्तै उत्कृष्ट हुनु पनि पर्यो। र समग्रमा एउटा गजल साधारणतया पाँचवटा शेर भएको गजललाई र भाव त्यति नै पूर्ण रूपमा खारिएको भाव भएकोलाई चाहिँ र संरचनागत रूपमा मिलेको गजललाई उत्कृष्ट गजल भनिन्छ। यद्यपि विश्वको इतिहासमा हेर्ने हो, गजलको इतिहासमा हेर्ने हो भने संरचना नमिलेका गजलहरू पनि चर्चित भएका छन्, उत्कृष्ट भएको होइन कि चर्चित भएका छन्, मान्छेले मन पराइदिन्छ। नेपालमै तपाईँले सुन्नुभयो भने हामी त यो अहिलेको स्टेजमा कसरी आएका छौँ भनेदेखि गीतलाई पनि त्यतिखेर गजल भनियो, कवितालाई पनि गजल भनियो र आउँदा आउँदा गीतल हुँदै अहिले त गजलमा आइपुग्यो। गजल के हो भन्ने चाहिँ अहिलेका मान्छेहरूले चाहिँ नबुझेको छैनन्। अहिले जसले गजल लेख्नुहुन्छ उहाँहरूले चाहिँ कविताकै एउटा अंश हो चाहिँ भन्न मन पराउनुहुन्न, पटक्कै मन पराउनुहुन्न। त्यसकारण कविता भिन्न चिज हो, गजल भिन्न विधा हो। कवितामा पनि तपाईँले कवितालाई सङ्गीत भर्नुभयो भने त्यो गीत बन्न सक्छ, तर गजल त्यो किसिमको चाहिँ त्यसरी बन्दैन। गजलको लागि आफ्नो लयको मान्यता छ, एक रूपको लय हुनै पर्छ, काफिया मिल्नै पर्छ, यी किसिमका कुराहरू चाहिँ गजलमा आउने भन्दा गजल कविता होइन। गजल अब भाषागत रूपमा भन्दा अथवा तपाईँले व्याख्या गरेर भन्दाखेरि परापूर्वकालदेखि नै भन्दै आइएको छ गजल भनेको, त्यसको आफ्ना परिभाषा होला। तर गजल भनेको चाहिँ के रहेछ भन्दाखेरि गजलको पहिलो शेरले तीर तानेर हान्छ र दोस्रो पहिलो मिश्राले र दोस्रो मिश्राले त्यो मृगलाई लागेपछि त्यो मृगले जुन आवाज निकाल्छ त्यो आवाज चाहिँ दोस्रो मिश्राबाट निस्किन्छ। उलाबाट जुन किसिमको प्रश्न छेडिन्छ त्यसको जवाफ जुन सानीले दिन्छ, मिश्रा या सानीले दिन्छ, त्यसले चाहिँ मृगलाई लागेको तीरबाट जुन किसिमको आवाज निस्किन्छ त्यो आवाज चाहिँ तपाईँको गजलमा एउटा शेरमा भेटिन्छ।
एकदम
त्यसरी भनिन्छ होइन. त्यसकारण गजल एउटा गीतात्मक विधा हो. गजल गाइएपछि गजलको मान्यता अझ माथि उठ्छ, उसको चाहिँ उचाइ अझ बढ्छ.
एकदम
सङ्गीतमा ढलिसकेपछि त्यसलाई अझै त्यो माथि उठ्छ होइन. त्यसकारण गजल एउटा यस्तो विधा हो जसले चाहिँ सुनेपछि मान्छेहरूलाई वाह वाह गर्नुपर्ने हुन्छ. वाह वाह गर्नु प्रत्येक त्यो गजल उत्कृष्ट गजलहरू प्रत्येक शेरको मिश्राय सानी सुनिसकेपछि वाह वाह आउँछ. तपाईँ कविता सुन्नुभयो भने त्यो कविता सुरुमा विषय भनिसकेपछि कन्टिन्यू जान्छ, त्यो निरन्तर रूपमा पढ्दै जान्छ, वाचन गर्दै जानुहुन्छ र अन्तिममा गएपछि वाह भन्ने आउँछ. यति फरक छ भन्छु म चाहिँ. त्यसकारण गजल एउटा गीतात्मक विधा भएको र यो चाहिँ संरचनागत रूपमा मिल्नुपर्ने विधा भएको हुनाले मेकानिकल पोएट्री भनौँ न यसलाई होइन, त्यो किसिमले चाहिँ गजललाई परिभाषा गर्न सकिन्छ.
एकदम तपाईँले परिभाषासँगै एउटा गजल सुनाइदिनु पर्यो.
तारा गनेर बस्दा चन्द्रमा टाढिएछ. तपाईँ तारा गनेर बस्नु भएको थियो, सबभन्दा ठुलो उज्यालो दिने चन्द्रमा चाहिँ टाढियो. तारा गनेर बस्दा चन्द्रमा टाढिएछ, आकाश छुन खोज्दा धरती नै भासिएछ. तारा गनेर बस्दा चन्द्रमा टाढिएछ, मुटु कलेजो फोक्सो अटे थियो छातीभित्र. मुटु कलेजो फोक्सो अटे थियो छातीभित्र, अस्तित्व खोज्ने न्यूमा ती टुक्रा पारिएछ. आकाश छुन खोज्दा धरती नै भासिएछ. देउता थियो मियो जस्तो, देउता थियो मियो जस्तो आस्थाको धरोहर झैं, तिनलाई पनि त आज खोपीमा राखिएछ. तारा गनेर बस्दा चन्द्रमा टाढिएछ, आकाश छुन खोज्दा धरती नै भासिएछ. शिरले सगरमाथा चिनारी बोकेको थियो, शिरले सगरमाथा चिनारी बोकेको थियो टोपी
टोपी.
शिरले सगरमाथा चिनारी बोकेको थियो, कसैको स्वार्थभित्र त्यो पनि फालिएछ. अस्तित्व खोज्ने न्यूमा ती टुक्रा पारी. आगोको मुसला बोकी, आगोको मुसलो बोकी हिँड्दैछन् बाल यहाँ, कहिल्यै ननिभ्ने कस्तो जडसूत्र गाडिएछ. कहिल्यै ननिभ्ने कस्तो जडसूत्र गाडिएछ, कसैको स्वार्थभित्र त्यो पनि फालिएछ. अचम्मै भो नि आज, अचम्मै भो नि आज आफैलाई चिन्न छाडे. अचम्मै भो नि आज आफैलाई चिन्न छाडे, आनन्दसँग कसको चिनारी साटिएछ. तारा गनेर बस्दा चन्द्रमा टाढिएछ, आकाश छुन खोज्दा धरती नै भासिएछ.
निकै उत्कृष्ट गजल यति बेला हामीले सुन्न पायौँ. हामी लगभग अन्तिममा छौँ. अहिले अलिकति गुरुसँग थोरै कुरा सोध्नु,
यो शब्द चाहिँ मलाई प्रयोग नगर्नु होला. मलाई गुरु भनेर धेरै साथीहरूले यो सामाजिक सञ्जालमा पनि उद्घोष गर्नुहुन्छ, साथीहरूले मान दिनुहुन्छ, तर म त्यो ठाउँसम्म पुग्न सकेको छैन जहाँ मलाई गुरु भनियो.
होइन, मैले कस्तो भने अग्रजको हिसाबले र सिर्जनाको हिसाबले राम्रो मान्छेलाई राम्रो मानिनुपर्छ र आफूभन्दा माथि पुगेका सर्जकहरूलाई चाहिँ मान्नुपर्छ भन्ने मेरो एउटा आधारको गुरु भने यो मेरो भन्ने बानी पनि छ. राम्रा गजलकारहरूलाई मैले मानेको पनि हुन्छु र अब अन्तिममा चाहिँ थोरै सरको केही अब सम्पर्क गर्ने माध्यमहरू हुन्छ नि, जस्तो कि तपाईँलाई कतिपयले त खोजिरहनु भएको होला. हुन त अब सायद यो कार्यक्रम प्रसारण हुँदाखेरि तपाईँ नेपालभन्दा बाहिर पुगिसक्नुहुन्छ होला जस्तो लाग्छ मलाई.
यतिखेर म अलिकति पारिवारिक समस्यामा पनि छु, स्वास्थ्यको समस्या छ, पारिवारिक समस्या भन्दा पनि स्वास्थ्यको समस्या छ. म केही समय अगाडि पनि नेपालमा उपचार हुन नसकेको एउटा विश्वमा कस्तो चिज हुँदो रहेछ भने अब आफूले भोगिसकेपछि मात्रै थाहा हुँदो रहेछ. रेयर डिजिज भन्ने हुँदो रहेछ, बिरलै भेटिने रोगहरू जसको उपचार गर्न निकै कठिन पनि हुने रहेछ. यसैको सिलसिलामा म नेपालका उत्कृष्ट हस्पिटलहरूमा पनि धाएँ. त्यहाँबाट सम्भव नभएपछि म छिमेकी मुलुक भारत पनि पुगेँ. त्यहाँ पनि टेस्ट मात्रै गर्ने कामहरू भइसकेपछि म यतिखेर देश छोडेर संयुक्त राज्य अमेरिका जाँदैछु, जसको स्पेसियलिस्टहरू विशेषज्ञहरू त्यहाँ हुनुहुन्छ मेसेन्टरिक पेनिकुलाइटिस भन्ने रोग लागेको कारण, त्यसकै त्यही रोगलाई उपचारको क्रममा विशेषज्ञहरूबाटै गराउनुपर्ने भावना, ती विशेषज्ञहरूबाट भेट्नलाई र उपचार गराउनलाई म निस्किँदैछु। आनन्दको सिर्जना तयार गर्न मलाई त समय त्यति लागेन, तर यो गजल संग्रह निकाल्न पनि एउटा कठिनपूर्ण काम हो भन्ने मलाई लाग्छ, किनभने यतिखेर हामीले एउटा वितरक पाउन गाह्रो छ,
एकदम
त्यसपछि प्रकाशक पाउन गाह्रो छ,
एकदम
मलाई आनन्दको सिर्जना तयार गर्न संग्रहको रूपमा निकाल्न सहयोग गर्नुहुने अमेरिकामा रहनुभएका दाजु सञ्जय थापा, उहाँ नेपाली प्रवासी नेपाली मञ्चको अध्यक्ष हुनुहुन्छ अमेरिकाको, उहाँलाई म यही रेडियो मार्फत पनि धन्यवाद दिन चाहन्छु, र मेरो परिवारमा रहेकी मेरी धर्मपत्नी, मेरी छोरी जसले मलाई सधैँ लेख्नको लागि हौसला दिइरहनु भएको छ, उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। संग्रह निकाल्नुपर्छ भन्ने धारणा मेरो दिमागमा सही बुद्धि दिनुहुने, त्यो सद्बुद्धि दिनुहुने अग्रज दाजुहरू, दाजु ललितजन रावल, उहाँलाई पनि हार्दिक धन्यवाद, आजसम्म उहाँले मलाई सहयोग र साथै दिइरहनु भएको छ। त्यसै गरी कवि रेडियो नेपालका सञ्चालक समिति सदस्य दाजु रमेश पौडेललाई हुनुहुन्छ, उहाँले पनि आवरण सज्जादेखि लिएर धेरै सहयोग गर्नुहुन्छ, उहाँहरूले किन माया गर्नुहुन्छ मलाई थाहा छैन,
राम्रा गजलकारहरूलाई माया गर्नु पर्छ,
तिनै माया गर्नुहुन्छ उहाँहरूले, अनि कार्यक्रमहरू पनि बोलाइराख्नुहुन्छ, आइराख्नुपर्छ, यो आफ्नो सिर्जना भनेको दिइराख्नुपर्छ, समाजमा छोडिरहनुपर्छ, विचार भनेको त्यसै मरेर जान्छ, जब हामी कुनै विचार दिन सक्दैनौँ आफूसँग भएको विचार त्यो कसरी लागू गर्ला कसरी लागू नगर्ला, विचार दिइराख्नुपर्छ भन्नुहुन्छ। मलाई आनन्दको सिर्जनासम्म, आनन्द छ जिन्दगीदेखि आनन्दको सिर्जनासम्म सहयोग गर्नुहुने सम्पूर्ण स्रष्टा साथीहरूलाई धन्यवाद भन्न चाहन्छु, तपाईँहरूलाई त विशेष धन्यवाद, म रेडियो कर्मी साथीहरूलाई धेरै नै मन पराउँछु कि उहाँहरूले यो साहित्य भनेको चाहिँ बालुवामा पानी हाल्ने जस्तो कुरा हो, र त्यस्ता काममा पनि धेरै रेडियो कर्मी साथीहरूले मन पराउनुहुन्छ, बोलाउनुहुन्छ, कार्यक्रम सञ्चालन गर्नुहुन्छ, त्यसको लागि म सधैँ सधैँ आभारी रहनेछु। म काठमाडौँको पानी पोखरी मा अवस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महाराजन शाखामा कार्यरत छु, त्यहाँ आउँदा पनि भेट हुन्छ, अथवा मलाई इमेल गर्न चाहनुभयो भने anshst@gmail.com पनि छोड्न सक्नुहुन्छ, अथवा फेसबुक मेरो प्रिय साहित्यिक सञ्जालै भन्छु म त्यसलाई, सामाजिक सञ्जाल भन्छ भने मेरो लागि साहित्यिक सञ्जाल हो, म त्यहाँबाट केही सिक्छु, केही आफूले सिकेका कुराहरूलाई फेरि अगाडि बढाउँछु, केही साथीहरूलाई आफ्नो ज्ञान चाहिँ बाँड्छु, मैले जे जानेको छु त्यति नै जानेको हदसम्म, र गुरुहरू आफ्ना मलाई गजल लेख्न हातै समातेर सिकाउने भन्दा पनि उहाँ गजल पढेर मैले गजल लेख्न सुरु गरेँ हुँ, गुरु सनत कुमार बस्तीज्यू पनि फेसबुकमा भेट्छु, उहाँका पनि लेखहरू पढ्छु, आनन्द लाग्छ, साहित्यमा रमाउने मान्छेहरूलाई अक्षर अक्षरसँग आनन्द लाग्छ भन्छन्, र एउटा अर्को कुरा चाहिँ मैले लेख्न चाहने साथीहरूलाई मैले के भन्छु भन्दाखेरि, मान्छे मरेर जान्छ तर उसले लेखेका लेख रचनाहरू कहिले पनि मर्दैन,
एकदम
त्यसकारण बाँच्ने भनेको हाम्रो विचार हो, हामीले सही विचार हामीले समाजमा छोड्न सक्यौँ भने हामी बाँचेको अर्थ लाग्छ, त्यसकारण केही गरौँ भन्दाखेरि आफ्नो तर्फबाट राजनीतिज्ञले सही राजनीति गरिदिनु पर्यो, कर्मचारीले सही काम गरिदिनु पर्यो, र साहित्यकारहरूले राम्रो विचार चाहिँ समाजमा पोखिदिनु पर्यो, त्यसकारण नै सभ्य समाज बनाउन सक्छौँ। म यहाँहरूप्रति धेरै नै आभारी छु, हार्दिक धन्यवाद कमलजी, फेरि पनि धन्यवाद यहाँसम्म बोलाउनु भयो, र देशैभरि छरिएका एफएम स्टेशनहरूबाट मलाई सम्पूर्ण श्रोताहरूलाई सुनाउनु भयो, यसको लागि म हार्दिक धन्यवाद दिन्छु।
धन्यवाद सर। उहाँ हुनुहुन्थ्यो आनन्द श्रेष्ठ, नेपाली गजलका एउटा हस्ती पनि भन्छु र नेपाली गजलको एउटा मैले मानेको चाहिँ एउटा ठुलो व्यक्तित्वको रूपमा पनि म मान्छु गजलमा पछिल्लो पटक राम्रो सिर्जना गर्ने र राम्रो सिर्जना मात्र होइन उत्कृष्ट सिर्जना गर्ने गजलकार आनन्द श्रेष्ठसँगको कुराकानीसँगै तपाईँलाई कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाहरू तपाईँले जुन रेडियो स्टेसन मार्फत सुन्नु भएको छ सोही रेडियो स्टेसनसम्म पुर्याउनु होला र सँगै आनन्द श्रेष्ठलाई पनि आफ्नो सल्लाह सुझावहरू छोडिदिनु होला जसका लागि नेपालीमा आनन्द श्रेष्ठ सर्च गर्नुभयो भने पनि उहाँलाई भेट्नुहुनेछ सामाजिक सञ्जालमा भन्दै म कमल सरगम र उत्पादन सहयोगी साहस भट्ट हामी दुवैजना र सँगै आजको अतिथि आनन्द श्रेष्ठ हामी तिनैजना आजको विषयबाट छुटिन्छु। हवस् त, शुभरात्री।
नमस्ते।